شہد تار پر ہر آن رحمت کی نظر رکھنا، کرے دن رات یہ سنت کی خدمت یا رسول اللہ.
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ. اسلامی بھائیو اور اسلامی بہنو، الحمدللہ عز وجل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اثیر بنانے کے خواہاں ہیں. یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اور قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا. یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں. الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنت و بر بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا. لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ واصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله. قیامت کے روز بارگاہ خداوندی میں ایک بندہ گناہگار پیش کیا جائے گا اور اس کو جہنم میں لے جانے کا حکم دیا جائے گا، تو اس کی آنکھ کی پلکوں کا ایک بال بارگاہ رب ذوالجلال میں عرض کرے گا، اے رب محمد جل جلالہ وصلی اللہ تعالی علیہ وسلم، تیرے پیارے حبیب صلی اللہ تعالی علیہ وسلم نے یہ ارشاد فرمایا تھا کہ جو کوئی اللہ کے خوف سے روئے گا اللہ تعالی اس کے بدن کو جہنم پر حرام کر دے گا. تو ایک روز اس شخص کی آنکھ تیرے خوف سے روئی تھی اور تجھے بھی یہ معلوم ہے، تو اس گناہگار بندے کے آنکھ سے نکلے ہوئے آنسوؤں سے میں بھیگ گیا تھا. پلک کا بال بول رہا ہے کہ تیرے خوف کی وجہ سے اس کی آنکھ سے جو آنسو نکلے تھے تو میں اس سے بھیگ گیا تھا، تر ہو گیا تھا. تو اے اللہ، اگر تو اس بندہ گناہگار کو جہنم میں ڈالنا ہی چاہتا ہے تو کم از کم مجھے اس کی پلک سے اکھاڑ دے. تو اللہ تعالی کا ارشاد ہوگا کہ تو اس بندہ گناہگار کی بخشش کیوں نہیں چاہتا؟ تو وہ عرض کرے گا، مولا مجھے تجھ سے ڈر لگتا. تو اللہ تبارک و تعالی اس شخص کو بخش دے گا اور سیدنا جبریل امین اعلان کریں گے کہ فلاں شخص پلک کے بال کی وجہ سے نجات پا گیا. رحمت حق بہا نمی جویت، رحمت حق بہا نمی جویت، یعنی اللہ کی رحمت قیمت نہیں مانگتی، اللہ کی رحمت تو بہانہ تلاش کرتی ہے. اس روایت سے معلوم ہوا کہ اللہ کے خوف سے رونا یہ بڑی سعادت کی بات ہے اور خوش نصیبوں کا حصہ ہے. مدینے کے تاجدار بیض پروردگار دو عالم کے مالک و مختار صلی اللہ تعالی علیہ وسلم نے ایک بار خطبہ ارشاد فرمایا، آپ کے سامنے ایک شخص رونے لگا، تو آقا صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر آج تمہارے تمام اہل ایمان موجود ہوتے جن کے گناہ پہاڑوں کے برابر ہوتے تو اس شخص کے رونے کی بدولت ان سب کی بخشش ہو جاتی، اور یہ اس لیے کہ فرشتے دعا کرتے ہیں کہ اے اللہ جو لوگ نہیں روئے ہیں ان کے بارے میں رونے والوں کی شفاعت قبول فرما. معلوم ہوا کہ ایک شخص بھی اگر پورے اجتماع میں رو جائے اخلاص کے ساتھ خوف خدا کی سمجھ تو سب پر کرم ہو جاتا. جیسا کہ سیدنا سلیم بن منصور بن عمار رحمہم اللہ فرماتے ہیں کہ میں نے اپنے والد ماجد جو کہ مبلغ تھے بیان کرتے تھے ان کو خواب میں انتقال کے بعد دیکھا تو ان سے پوچھا ما فعل اللہ بکا، اللہ نے آپ کے ساتھ کیا معاملہ فرمایا؟ حضرت منصور بن عمار فرمانے لگے کہ مجھ سے کہا گیا کہ ایک بار جب تم بیان کر رہے تھے تو تمہارے اجتماع میں ایک گناہگار بندہ ایسا بھی تھا جو ہمارے خوف کے سبب کبھی بھی نہیں رویا تھا، تمہارے بیان سے متاثر ہو کر وہ میرے خوف سے رونے لگا تو اس کا رونا ایسا مقبول ہوا کہ اس کی بخشش کر دی گئی، اس کے سبب سارا اجتماع بخشا گیا اور تجھے بھی بخش دیا گیا. اس میں مبلغین کے لیے بھی بڑی بشارت ہے، جو لوگ درس و بیان سے سستی کرتے ہیں ان کے لیے بڑی ترغیب ہے. کیا پتا کہ کب آپ کے درس میں کب آپ کے بیان میں کسی کا دل پسیج جائے، پگھل جائے، اس پر رقت طاری ہو جائے، وہ رو پڑے اور اس کی برکت سے آپ کی بھی بگڑی بن جائے. تو چونکہ یہ عمل بہت اچھا ہے بیان کرنا، درخت دینا جبکہ اخلاص کے ساتھ ہو، تو شیطان یہ کام کرنے نہیں دیتا، سستی دلاتا ہے اور ایسی حماقت والی حرکت کرواتا ہے کہ بھائی آپ درس کیوں نہیں دیتے، دو تین آدمی بیٹھے ہوتے ہیں میں اس میں کیا درس دوں. ارے اللہ کے بندے، تجھے معلوم نہیں کہ جس نبی کا تم کلمہ پڑھتے وہ ایک ایک آدمی پر محنت کرتے تھے، ایک ایک شخص کو جا کر نیکی کی دعوت پیش کرتے تھے. ہمارے آقا صلی اللہ علیہ وسلم تکلیفیں اٹھاتے تھے، جو گالیاں دیتے تھے، پتھر مارتے تھے اور ان کو جا کر سمجھاتے تھے، اور تم دو تین آدمیوں میں تم سے بولا نہیں جاتا، تم بہت بڑے آدمی بن گئے، تمہیں ہزاروں کا اجتماع چاہیے جب تم اپنے فن خطابت کے جوہر دکھانا چاہتے ہیں. اس کا مطلب تم اللہ کے لیے نہیں کر رہے، تمہیں نام و نمود چاہیے، تمہیں مزہ آنا چاہیے کہ زیادہ لوگ ہوں، واہ واہ ہوگی اور لوگ داد دیں گے، تحسین دیں گے. تو بھائیو، سو آدمی ہو یا ایک آدمی، درس و بیان میں سستی نہیں کرنی چاہیے کہ کیا پتا کب مقبولیت کی گھڑی ہو، اور جو بات نفس پر گراں گزرتی ہے اس کا تو زیادہ ثواب ہوتا ہے. ہو سکتا ہے کہ ہزار آدمیوں میں بیان کرنا مقبول نہ ہو اور ایک آدمی کے سامنے درس دینا مقبول ہو جائے، کہ جب ہزاروں کا اجتماع ہوتا ہے اور ایکو ساؤنڈ لگا ہوتا ہے تو ہر ایک چاہتا ہے کہ میں اس میں بیان کروں، ہر ایک کا جی چاہتا ہے کہ میں بولوں بس، اور جس کے ہاتھ میں اسپیکر آ گیا وہ آسانی سے ہٹتا نہیں. جیسے بڑی رات کی محفلیں ہوتی ہیں نعتوں کی، ہر ایک بولتا ہے بس دو شعر میں سعادت. ارے بھائی، سعادت تو چار دیواری میں بھی تو حاصل ہو سکتے، تو گھر میں نعتیں پڑھ، ایکو ساؤنڈ پر پڑھو گے جب بھی سرکار سنیں گے کہ ہر نعت خوان. یعنی جب بڑی محفل ہوگی تو منتیں کرتے ہیں، ہمارے پیچھے گھومتے ہیں، پرچیاں لکھتے ہیں کہ ہمیں نعت پڑھنے دیا جائے. تو یہ اخلاص تو نہیں ہوا، یہ تو نمائش ہوئی کہ آپ کا جی سب کے سامنے پڑھنے کیوں چاہتا ہے، ان لوگوں کے لیے پڑھ رہے ہو تم، تمہاری واہ واہ ہو جائے، تمہاری آواز کی لوگ تعریف کریں. اللہ اور رسول کے لیے ہی پڑھنا ہے تو تم اکیلے میں بھی پڑھ سکتے، گھر میں ہی پڑھ سکتے ہو، ویسے ہی چلتے پھرتے گنگنا سکتے ہو. تمہارا لیے کہ اخلاص کی بات ہے. تو ایک آدمی ہو یا لاکھ آدمی ہو، درس بیان جو سلسلہ ہے وہ الحمدللہ ہونا چاہیے، اس میں پیچھے ہٹ نہیں ہونی چاہیے. الحمدللہ ثم الحمدللہ، میں نے ہزاروں کے اجتماع میں بیان کیا اور تقریباً آپ سب موجود ہوں گے، اور پھر یہاں فیضان مدینہ میں فجر کی نماز میں آ کر تھوڑے سے سائیں بھائیوں میں فجر کے بعد پھر میں نے فیضان سنت کا درس بھی دیا. الحمدللہ میرے سر پر یہ بھوت نہیں تھا کہ آج تو میں نے بہت ہزاروں کے اجتماع میں بیان کیا اور گھنٹوں بولا ہوں، اب یہ دس بیس آدمیوں کے سامنے کیا درس دینا تھا. نہیں، چاہے دس آدمی ہو، چاہے ایک سو دس ہو، چاہے دس ہزار ہوں، دس لاکھ ہوں، آپ کو پتا ہے کہ سالانہ اجتماع میں کتنی مخلوق ہو. الحمدللہ اس نے بیان کر، اور جب موقع ملتا ہے تو فیضان مدینہ میں فیضان سنت کا درس بھی دیتا ہوں. الحمدللہ ثم الحمدللہ. تو اللہ تعالی ہم سب کو توفیق دے کہ ہم تھوڑے زیادہ کی تعداد نہ دیکھیں، کہ قلت اور کثرت یہ مطلب قبولیت کا اس پر دار و مدار نہیں ہوتا، اخلاص ہونا چاہیے. اللہ ہمیں اخلاص نصیب فرما دے. تو حضرت سیدنا منصور بن عمار رضی اللہ تعالیٰ عنہ اپنی بخشش کا سبب یہ بتا رہے ہیں کہ میرے بیان میں ایک بندہ رویا، اس کا رونا ایسا مقبول ہوا کہ اس کے سبب سارے اجتماع کی اور اس کے ساتھ ساتھ میری بھی مغفرت کر دی گئی. और इससे ये भी पता चला कि रोने की बड़ी फजीलत है, खौफ खुदा से रोना ये बारगाह खुदावंदी में बड़ा मकबूल है। और ये उसूल भी है कि जब तक बच्चा रोता नहीं है माँ दूध नहीं पिलाती, तो जब बच्चा रोता है तो माँ का दूध जोश मारने लगता है, और जब बंदे गुनाहगार रोता है तो अल्लाह की रहमत के फूल खिलते हैं। रोने वाली आंखें मांगो, रोना सबका काम नहीं, जिक्र मोहब्बत आम है लेकिन सोज़े मोहब्बत आम नहीं। तो अल्लाह के मकबूल बंदे बहुत रोते थे। अरे अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम के रोने का हाल पढ़िए कि वो मासूम हैं, बख्शे बख्शाए हैं, जिसे चाहेंगे उसे बख्शवा देंगे, मालिक जन्नत हैं, साकी कौसर हैं, अल्लाह ताला ने जो कुछ पैदा फरमाया है उस सब के मालिक व मुख्तार हैं बेइज़्ज़त परवरदिगार, फिर भी रोने की हालत मुलाहजा फरमाए। चुनाचे हदीस शरीफ में है कि एक बार मदीने के ताजदार सल्लल्लाहु ताला अलैहि वसल्लम ने ये आयत मुकद्दसा पढ़ी, تُعَذِّبْهُمْ فَإِنَّهُمْ عِبَادُكَ وَإِن تَغْفِرْ لَهُمْ فَإِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ। ترجمہ اے کنزل ایمان، اگر تو انہیں عذاب کرے تو وہ تیرے بندے ہیں، اور اگر تو انہیں بخش دے تو بے شک تو ہی غالب حکمت والا۔ یہ آیت مقدسہ پڑھی تو پیارے آقا صلی اللہ علیہ وسلم پر گریہ طاری ہو گیا اور روتے رہے۔ اللہ کے اور ایک معصوم نبی سیدنا داوود علی نبینا وعلیہ الصلوۃ والسلام کے تو رونے کا عالم یہ ہوتا تھا کہ جب پانی پیتے تھے تو اس میں آدھو آدھ آنسو مل جاتے۔ حضرت زرارہ بن ابی اوفا رضی اللہ تعالی عنہ نے ایک بار نماز پڑھائی، پہلے کے امام بھی کیسے ہوتے تھے، نماز پڑھائی، امامت فرمائی، اور نماز میں یہ آیت سورہ مدثر کی تلاوت کی، وَإِذَا نُقِرَ فِي النَّاقُورِ، ترجمہ کنز الایمان، پھر جب سور پھونکا جائے گا، اسرافیل علیہ السلام سور پھونکیں گے، ساری مخلوق جب مرے گی، سور پھونکنے کے روایتیں ہیں، قیامت کے قریب سور پھونکا جائے گا، تو اس آیت کو پڑھا تو وسو قیامت کا منظر سامنے آ گیا ان کے۔ تو جیسے ہی انہوں نے یہ آیت پڑھی، نماز پڑھاتے پڑھاتے امامت کرتے کرتے آیت پڑھی، دھڑام سے گرے اور ان کی روح قفس عنصری سے پرواز کر گئی۔ کیسے پیش امام تھے، کیسے مقبول، کیسی مقبول نماز ہے، خوف خدا سے دم توڑنا اس کی تو بات ہی کیا ہے، چاہے وہ نماز میں ہو یا نماز میں نہ ہو۔ وہ حضرات اس قدر رقیق القلب ہوتے تھے اور اللہ تعالیٰ سے اس قدر ڈرتے تھے اور ایسا روتے تھے۔ یاد خداوندی میں رونا، خوف خداوندی سے رونا، یہ اللہ کی بارگاہ میں بے حد پسندیدہ۔ ایک حدیث شریف میں ہے کہ اللہ تبارک و تعالیٰ نے جہنم کی آگ کو رونے والی آنکھ پر حرام فرما دیا ہے، اور جس شخص کے چہرے پر آنسو بہتے ہوئے آ جائیں اس چہرے کو ذلیل و رسوا نہیں کیا جائے گا، نیز ہر نیک عمل کا ثواب مقرر ہے مگر آنسوؤں کا ثواب بے حساب ہے، کیونکہ آنسو تو آگ کے سمندروں کو بجھا دیتے ہیں۔ اور اگر میری امت کا ایک فرد خوف الہی سے روئے تو اللہ عز و جل اس کے رونے کے سبب ساری امت پر رحم فرماتا ہے۔ قربان اللہ کی رحمت پر اے کاش ہمیں بھی اس کی یاد میں رونا آئے، اے کاش اس کے خوف سے ہماری بھی آنکھ نم ہو جائے، ورنہ غم دنیا میں تو اشک باری ہوتی رہتی ہے، اولاد کی محبت میں روتے ہیں، بے روزگاری میں روتے ہیں، بیماری سے روتے ہیں، پریشانی سے روتے ہیں، میت ہو جائے تو پھوٹ پھوٹ کے روتے ہیں۔ اللہ کے خوف سے ہمیں رونا نہیں آتا، عذاب قبر کے ڈر سے ہمیں رونا نہیں آتا، قیامت کی ہولناکیوں کو یاد کر کے ہمیں رونا نہیں آتا۔ اس کے پیارے محبوب صلی اللہ تعالی علیہ وسلم کے عشق میں ہمیں رونا نہیں آتا۔ افسوس ہمارے آنسو غم دنیا میں برباد ہوئے جا رہے ہیں۔ جو آنکھ کے روتی ہے غم عشق نبی میں، جو آنکھ کے روتی ہے غم عشق نبی میں، یا رب نہ اسے اور کسی غم میں رلانا۔ حضرت عبداللہ ابن عباس رضی اللہ عنہما فرماتے ہیں، آنسو اللہ تعالیٰ کے فضل ہی سے بہتے ہیں، جیسے ہی بندے کی آنکھ سے آنسو نکلتے ہیں تو فرشتہ اس کے دل کو تھام لیتا ہے۔ حدیث پاک میں ارشاد فرمایا گیا، دو قطروں سے بڑھ کر اللہ تعالیٰ کو کوئی قطرہ محبوب نہیں، ایک وہ آنسو کا قطرہ جو اندھیری رات میں بہتا ہے، یعنی خوف خدا سے اندھیری رات میں، دوسرا خون کا وہ قطرہ جو جہاد میں بہتا ہے۔ زیاد نمیری رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ اللہ تعالیٰ نے بعض کتابوں میں، اپنی بعض آسمانی کتابوں میں ارشاد فرمایا ہے، جو بندہ میرے ڈر سے روتا ہے اس کا ثواب یہ ہے کہ میں اپنے عذاب سے اسے پناہ دیتا ہوں، اور وہ بندہ جو میرے خوف سے روتا ہے اس کے عوض میں اسے جنت میں ہنسی عطا کروں گا۔ کہیں کہ ہمارا تو قرآن پڑھنے میں دل ہی نہیں لگتا، ترجمہ تو آتا ہی نہیں، کنز الایمان شریف تو الحمدللہ ہر گھر میں موجود ہوگا غالباً ہمارے سپاہی بھائیوں کے، لیکن کھول کر شاید ہی کوئی دیکھتا ہو۔ تو موٹی موٹی ناولوں کی کتابیں پڑھنے سے فرصت نہیں، ڈائجسٹیں پڑھنے سے فرصت نہیں، یہ باریک باریک کیڑی مکوڑی جیسے الفاظ والے اخبار لے کر گھنٹوں بیٹھے رہتے ہیں، لیکن قرآن پاک کی ایک رکو نہیں پڑھی جاتی۔ ہمارے نصیب، ہمارے مطلب، میری درخواست پر توجہ کر لیجئے گا، ذرا سوچ لیجئے گا کہ ان گندے گندے اخباروں کو آپ گھنٹوں پڑھتے ہوں گے تو زہ نصیب تھوڑا سا وقت نکال کر، اسی طرح شاید ہماری عادت پڑ جائے تلاوت کی ترجمہ اور تفسیر کے ساتھ، آپ انشاءاللہ اس کی برکتیں دیکھیں گے، اگر نہ دیکھیں تو مجھے کہنا۔ کیا خیال ہے، میری یہ درخواست منظور ہے؟ جزاکم اللہ خیرا۔ حضرت سیدنا کعب الاحبار رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ خوف خدا سے اتنے آنسو بہانا کہ وہ گالوں پر بہنے لگیں، مجھے اپنے وزن برابر سونا صدقہ کرنے سے زیادہ محبوب ہیں۔ اور جو شخص خوف خدا سے اتنا روتا ہے کہ اس کے آنسوؤں کے قطرے زمین پر چپکتے ہیں، اسے آگ نہیں چھوئے گی، یہاں تک کہ وہ قطرے آسمان کی طرف لے جائے جاتے ہیں اور پھر واپس نہیں آتے، جیسا کہ آسمان سے بارش کے قطرے نازل ہوتے ہیں مگر وہ کبھی واپس نہیں ہوتے، اسی طرح وہ شخص جو دنیا میں خوف خداوندی سے روتا ہے اسے جہنم کی آگ نہیں چھوئے گی۔ کسی نے ایک حسین نوجوان کو خواب میں دیکھا تو اس سے پوچھا تو کون ہے، تو وہ بولا میں تقویٰ ہوں۔ پوچھا گیا کہاں رہتے ہیں، اس نے جواب دیا ہر غمگین اور رونے والے دل میں رہتا ہوں۔ اور انہوں نے، خواب دیکھنے والوں نے، ایک کالی عورت دیکھی بدنما، اس سے پوچھا تو کون ہے، اس نے جواب دیا میں ہنسی ہوں، ہنسی ہنسنا۔ تو اس سے پوچھا کہ تو کہاں رہتی ہے، اس نے جواب دیا ہر خوش و خرم کے دل میں، تو جس کے دل میں خوشیاں ہی خوشیاں ہیں ہے نا، اس نے، اور جس کے دل کے اندر غم ہی غم ہے، بڑا فرق۔ تو غم ہو تو آخرت کا غم، ایمان سلامت رہے گا یا نہیں رہے گا، یہ غم اپنے اندر خوف خدا پیدا کرنے کا بہترین نسخہ یہی ہے کہ چاہے کتنی ہی عبادت کرتا ہے بندہ، ریاضت کرتا ہے، اپنے آپ کو ڈرائے رکھے، یہ معلوم نہیں کہ میرا خاتمہ کیسا ہو، کیونکہ انما الاعمال بالخواتیم، اعمال کا کوئی اعتبار نہیں مگر خاتمے میں، تو کسی کو یہ یقینی طور پر معلوم نہیں ہوتا کہ میرا خاتمہ ایمان پر ہوگا یا نہیں، تو اس لیے ہر شخص ڈرتا رہے، چاہے کتنا ہی پرہیزگار کیوں نہ ہو، وہ اللہ تعالی سے ڈرتا رہے اور التجا کرتا رہے، الحاح و زاری کرتا رہے کہ یا اللہ میرا ایمان سلامت ہے۔ لیکن اب تو ایسی بد قسمتی ہے، قسمت پھوٹی ہے کہنا چاہیے، کہ اب تو پوزیشن یہ ہے کہ بس دولت کی سلامتی سب مانگتے ہیں، مال کا تحفظ اس کے لیے لاکرز میں جمع رکھتے ہیں، بڑے بڑے تالے لگاتے ہیں، چوکی دار رکھتے ہیں، یہ سب منع نہیں ہے مال کی حفاظت، لیکن ایک بات کرتا ہوں کہ مال کی حفاظت کے لیے ہر ایک کوشاں ہے، گھر کی حفاظت کے لیے ہر ایک کوشاں ہے، مگر ایمان کی حفاظت کی کسی کو نہیں پڑی، پنچاتی سدھ بھی نہیں ہے کہ ایمان کی بھی حفاظت کرنی چاہیے، کچھ نہیں۔ سیدنا سلطان باہو رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں، وہ اس دور میں ایسا ہوتا ہوگا اس لیے فرماتے ہیں، اس وقت لوگ ایمان کی سلامتی طلب کرتے ہوں گے، لیکن خشکی کا دور آ گیا ہوگا، تو فرماتے ہیں دین سلامت ہر کوئی منگے، عشق سلامت کوئی ہو، یعنی دین کی سلامتی سب مانگتے ہیں مگر عشق کی سلامتی تو کوئی کوئی مانگتا ہے، تو دین کے ساتھ ساتھ عشق کی سلامتی بھی مانگنی چاہیے۔ سلطان باہو رحمت اللہ علیہ اپنے دور والوں کو یہ مشورہ دے رہے ہیں، مگر وہ سلطان باہو رحمت اللہ علیہ کا دور تو بہت اچھا تھا کہ چلو دین کی سلامتی لوگ مانگتے بھی تو تھے، اب تو تھوڑی سی ترمیم معذرت کے ساتھ میں نے یہ کر دی ہے، اس مصرعے میں कि अब पोजीशन ये है, माल सलामत हर कोई मंगे, दीन सलामत कोई हो। अब तो सारे माल सलामत मांग रहे, दीन सलामत तो कोई कोई मांग रहे। इतने आते हैं जिनको रोजी में बरकत चाहिए, दुकान होती है लेकिन आजकल नहीं चल रही। तो माल की सलामती वाले बहुत आएंगे, कल आते ही बच्चों की सलामती वाले आएंगे, माँ बाप के सलामती वाले आएंगे, अपनी सलामती वाले आएंगे। लेकिन अब शायद मेरा बयान सुनकर कल कोई कहे कैसा तावीज या वजीफा दे दो कि मेरा ईमान सलामत रहे, वरना ऐसे लोग इल्ला माशा। तो वजीफा या तावीज ऐसा मांगने वाले कहाँ आते जो ये कहें कि भाई हमको ऐसा तावीज दे दो कि हमारा ईमान सलामत रहे। मैं एक बात कर रहा हूँ, चलो ये तो है ना कि आदमी दुआ की बात कर दे, हर एक को कहना चाहिए, यानी मुझे कहें हर, यानी कि उस जबान से दुआ मांगनी चाहिए जिस जबान से हमने गुनाह नहीं किया रिवायतों में। तो दूसरा मुसलमान जो है उसको दुआ का कहना चाहिए कि हमने उसकी जबान से गुनाह नहीं किया। तो इसके लिए भी कहाँ कहते हैं, तो रोजी में बरकत दी की तो बात करते हैं। मैंने सेठों को देखा, पार्टियों को, पार्टे जो होते हैं ना, ये रोजी में बरकत, भाई कैसे कयामत के दिन साथ देगा, डाकू उठा जाएगा वो निकलवा लेगा। लेकिन कनाहत बस हल में मजीद का नायरा है, जितनी दौलत ज्यादा इतनी आफत ज्यादा, मुसीबत ज्यादा, हिसाब दुनिया का भी ज्यादा और आखिरत का भी ज्यादा। लेकिन तसव्वुर ही नहीं, जहन ही नहीं कि नेकियों में बरकत के भी मतलब कोई सूरत निकाली जाए, ईमान की हिफाजत का भी जहन बनाया जाए, मकान की तकलीफ की हर एक को मतलब देने के सोच है, किराए का मकान है ओनरशिप हो जाए, मकान छोटा पड़ता है बड़ा हो जाए, इलाका अच्छा मिल जाए वगैरह, कब्र कुशादा हो जाए, इसका कोई वीर भी अमल नहीं मांग। कब्र कुशादा हो, अंधेरा ना हो, जन्नत की खिड़की उसमें खुले, मदीने के जलवे उसमें लपक आए, नई नई जन्नतुल बकी ही में कब्र मिल जाए, इसके तावीज और वजाइफ का कोई मांगते। दुनिया से दिल लगाया है, दुनिया को अपनाया है, हालांकि इस बेगैरत और बेवफा दुनिया को कौन नहीं जानता। बड़ी मजे की बात याद आई, एक बुजुर्ग की बारगाह में एक साहब हाजिर होते, अर्ज करते हैं आलीजा इबादत तो करता हूँ मगर इबादत में दिल नहीं लगता। ये हम में से हर एक को शिकायत है, सबके दिल की बात अर्ज कर रहा हूँ, इबादत में दिल नहीं लगता, लज्जत नहीं आती, खुशी व खुजू नहीं आता। जैसे नमाज पढ़ते भी हम तो बेदिली से पढ़ते, भाग भागते बस निकल जाते, जल्दी जल्दी मतलब नमाजें पढ़कर ये जा हो जा, जमात भी पूरी नहीं, आधी आधी जमात लेते, एक रकात मिल गई, दो रकात मिल गई, सुन्नतें नहीं पढ़ते, असर और ईशा की सुन्नतें नहीं पढ़ते, आगे पीछे मतलब जिस तरह भी बस कजा उम्री है तो वो भी करखा रहे, पढ़ते नहीं, सबको पता, इसलिए कि इबादत में दिल नहीं लगता। तो वो कोई हमारे भाई होंगे बेचारे, तो वो एक अल्लाह वाले की बारगाह में हाजिर हुए कि हुजूर नमाज में दिल नहीं लगता, इबादत में दिल नहीं लगता, लज्जत नहीं आती। तो उन्होंने कहा तू शैतान का दामाद मालूम होता है। अरे हुजूर क्या मतलब? तो फरमाया कि लगता है कि तूने शैतान की बेटी से शादी करना ली, शैतान की बेटी है दुनिया, तो तूने दुनिया से शादी कर ली है, दुनिया से तूने मोहब्बत और इश्क लड़ा लिया है और उसको तूने दिल में बसा लिया है। शैतान की बेटी दुनिया से शादी करके उसको अपने दिल में बसा लिया है, तो जाहिर है कि बाप अपनी बेटी से मिलने के लिए तो आता ही है, तो इसलिए शैतान अपनी बेटी से मिलने के लिए तेरे दिल में आता रहता है। तो जब शैतान दिल में आता रहता है तो तेरे दिल में फसाद बरपा नहीं होगा, तो क्या तेरा दिल इबादत पर लगेगा कैसे? अल्लाह वालों की बातें बड़ी प्यारी होती है, खैर ये बातें महावरों पर मुश्तमिल है, लेकिन बहरहाल ये बात बड़ी मजे की है, तो समझ में आने वाली। तो जो दुनिया से मोहब्बत करता है वो उस बुजुर्ग के नजदीक, ये सैकड़ों साल पुरानी किताब का वाकया मैंने अर्ज किया आपकी खिदमत में, तो ये मतलब दुनिया से जो मोहब्बत करने वाला वो गोया शैतान का दामाद है उस बुजुर्ग के नजदीक। तो शैतान के दामाद साहब का दिल नमाज में लग जाए, रोजों में लग जाए, ज़कात में लग जाए, इबादत में लग जाए, अल्लाह अल्लाह करने में लग जाए, ये बड़ा मुश्किल है। वरना जो रियाकारी के लिए रोएगा या रियाकारी के लिए इबादत करता है उसके लिए जहन्नम में एक वादी मखसूस है अजाब के लिए, ये आपके जहन में है। जो अपनी इबादतों को बिना वजह डिक्लेयर करते रहते हैं, मैंने इतने उम्रे किए, मैंने इतने हज किए, मैं इतने साल से दलाइल खैरात पढ़ता हूँ, मैं इतने अरसे से तहज्जुद पढ़ता हूँ, मेरे रोज से इतने दुरूद शरीफ पढ़ता हूँ, लोग बोलते हैं ना कि बिना वजह बोलते रहे, मैं इतने नफली रोजे रखता हूँ, मैंने फुला मस्जिद में ये हिस्सा तामीर किया है, ये बत्तियां लगवा दी हैं, पंखे लगवा दिए हैं, वुजू खाना बनवा दिया है, पुनः मदरसे को अपना इतना डोनेशन जाता है, पुनः पुनः बेटी की मैंने शादी करवा दी है, पुनः पुनः अंजुमन को अपना इतना चंदा जाता है। उन्हें जो बेचारे जिनको मालूमत तो नहीं होती, माहौल से वाबस्ता नहीं होते, वो इस तरह की बातें ये कि जनरल मतलब मुआशरे में है ये कहते हैं, जो अपना अमल है वो लोगों पर बिला वजह जाहिर करते ही रहते, जो अपने नाम के आगे हाजी लगाते हैं तो खामा का अपना हाजी डिक्लेयर करते हैं बिला जरूरत, हाँ जरूरत हो तो डिक्लेयर करे आदमी, बिला जरूरत डिक्लेयर करते हैं अपना नाम लेते हैं हाजी करके, इसकी फजीलत क्या है कि अपने हाजी का आपने ऐलान किया तो माँ बदौलत नमाजी, मैं भी कहूँगा नमाजी इलियास कादरी, तो वो कहेंगे भाई मैं तो हर साल पाबंदी ज़कात देता हूँ, ज़कती मोहम्मद हनीफ कादरी, तो कोई सदकाती बन जाएगा, तो कोई साइम बन जाएगा, साइम मन रोजादा। तुम्हारा ये कि मैं बहुत कुछ कह चुका, तो अपने नाम के आगे कारी हाफिज या खतीब फुला मस्जिद, मुझे इसमें भी खतरा लगता है कि लोग इस तरह तारुफ करवाने से इज्जत करते हैं, माशाल्लाह खतीब साहब माशाल्लाह इमाम साहब माशाल्लाह, फिर लोग उसके साथ रियायत बरतते हैं, दुनियावी तौर पर उसकी रियायत करते हैं, उसको सस्ता माल देते हैं, उससे बाद का पैसे नहीं लेते, अच्छा अच्छा मोहल्ले की मस्जिद के इमाम साहब हैं आप, अरे पता ही नहीं चाहता हम तो कितने पाते दूर से नमाज पढ़ के चले जाते। इस तरह अपने आप को इमाम मौजिन या खतीब जताने का मकसद क्या, अगर दुनियावी मनफात हासिल करना है तो रियाकारी, वरना आप बताइए रियाकारी की डेफिनेशन मुझे समझा दीजिए, मैं तो खैर ख्वाह हूँ, अद्दीन नसीहा दीन खैर खाई का नाम है, हाँ जब जरूरत है तो अपने आप को कारी भी बताएंगे हाफिज भी बताएंगे, तो रमजान शरीफ में तरावी पढ़ानी है तो जरूरत है ठीक है, तो आप अपने आप को डिक्लेयर करेंगे कि हाँ भाई मैंने हिज्ज किया है, या आप मौजदीनी या इमामत का इंटरव्यू है उस वक्त आप डिक्लेयर करेंगे, वो एक जरूरत के पेश नजर, इन नमल अमाल बिन्नियात, अमाल का दारो मदार नियतों पर है, वरना बिला जरूरत जो आजकल आदत है नाम के साथ बोलते ही बोलते, अपने नाम के साथ लाजमी बोलते आजी हाफिज, बाद लोग कारी भी बोलते हैं बेचारे इसकी हाजत क्या है। मैंने तो ऐसे लोग भी देखे माशाल्लाह कि जो अपना सैयद होना छुपाते हैं, यार इतने गुनाहगार हैं कि हमको शर्म आती कि हम कहें कि हम आका के बेटे हैं, हम वो बताते नहीं, जो शरफ आपको हासिल है आप जबान से नहीं भी बताएंगे तो वो शरफ आपका बरकरार रहेगा, बल्कि उसमें बरकत आई, और अगर आप उस शरफ को दुनिया में बताते रहेंगे तो कहीं ऐसा ना होगा कियामत के रोज ये कह दिया जाए, हदीसों में मज़ामीन मौजूद है कि जो मतलब रियाकाराना अमल करेगा लोगों को बताएगा उसको कह दिया जाएगा कि तुम इसका अजर भी अब लोगों ही से मांग लो, जिन लोगों के लिए तुमने अमल किया है उन्हीं से ले लो। ये बड़ी नाजुक बातें हैं, बड़ी समझने की बातें, इसमें अपनी बेहतरी की बातें आप चुन लीजिए, आपकी आखिरत की बेहतरी की। अगर लोगों को पता नहीं चलेगा आपके फजाइल आपके मनासिब आपकी इबादत आपकी रियाजत, तो इससे आपका कोई नुकसान नहीं बल्कि आपका इंशाअल्लाह इससे फायदा ही फायदा। हजरत सैयदना अब्दुल्ला बिन अम्र बिन आस रजी अल्लाह अन्हुमा फरमाते हैं कि राह खुदा में 1,000 दीनार खर्च करने से मुझे खौफ खुदा से 1 कतरा आंसू बहा लेना ज्यादा पसंद है। जनाब आउन बिन अब्दुल्लाह रजी अल्लाह तआला अन्हु फरमाते हैं मुझे ये रिवायत मिली है कि इंसान के खौफ खुदा से बहने वाले आंसू इंसान के जिस्म के जिस हिस्से पर लगते हैं उस हिस्से को अल्लाह ताला जहन्नम पर हराम कर देता है। और सरकार सल्लल्लाहु अलैहि वसल्लम जब रोते थे तो आपके सीने अनवर से इस तरह की आवाज निकलती थी, ऐसा जोश मारता था रोने की आवाज जैसे हांडी उबलती और जोश मारती। जनाब बकर बिन अब्दुल्ला मुजनी रहमतुल्लाह ताला अलैह का इरशाद है जो लोग हंसते हुए गुनाह करते हैं वो रोते हुए दोजख में दाखिल होंगे। हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से मरवी है कयामत के रोज हर आंख रोएगी मगर जो आंख अल्लाह अज़्ज़ा वजल की हराम करदा चीजों से रुक गई, जो आंख राय खुदा में बेदार रही और जिस आंख से खौफे इलाही की वजह से मक्की के सर के बराबर आंसू निकला वो रोने से महफूज रहे। प्यारे प्यारे भाइयों कोशिश करनी चाहिए कि हम संजीदा हों और खौफ खुदा से अपने आप को रुलाएं, इसके लिए जहन बनाएं, इसके लिए जरा खुशियों से किनारा कशी करनी पड़ेगी हजरत के साथ, यानी जो जो खुशियां बढ़ती जाती है आदमी का दिल जो है उसमें से रिक्कत खत्म होती चली जाती है। ये शायद सबकी समझ में ये बात नहीं आएगी लेकिन जिसकी समझ में आएगी उससे मुराद दुनियावी खुशियां हैं, तो जो मतलब ये देखे जितना खुशियों से ज्यादा हम किनार होगा उसको रोना नहीं आएगा। अब इसकी मिसाल यूं समझ लें कि जब आपको कोई खुशी की खबर मिलती है उसके साथ मजा आता है लुत्फ आता है, और अगर कोई तकलीफ पहुंचती है ठोकर ही लग जाती है तो अल्लाह निकल जाता है ना, जरा बीमारी आती है तो अल्लाह कैसा याद आता है, तकलीफ आती है तो अल्लाह याद आता है, बच्चा बीमार हो जाता है तो अल्लाह याद आता है, और जब खुशी होती है तो अल्लाह याद आता या नहीं आता, ये गालिबन सभी को तजर्बा होगा। इन खुशियों का रास्ता रोकने के लिए हर एक को अपने खात्मे पर सोचते रहना चाहिए, आदत डालिए सोच ले खात्मे, तो पता नहीं मेरा खात्मा कैसा, क्योंकि गुनाहों के सबब भी खतरा होता है कि ईमान बर्बाद कर दिया जाए, तो गुनाहों की कसरत, मेरा खात्मा कैसा, मेरा खात्मा कैसा होगा, ये फिर कब्र के मंजर को सोचता है। इस तरह भी सोचे कि चलो इस वक्त तो मेरा जिस्म बहुत हसीन है, मेरी सेहत भी अच्छी है, लिबास भी उमदा, सवारी भी मौजूद, मकान भी आरामदेह और अपनी पसंद का है, आसाइश की हर चीज मौजूद, पंखा भी है, चलो एसी भी है, नर्म नर्म गदेले भी है, क्या पता अचानक बीमार हो, तो बीमार नहीं तो एक्सीडेंट हो जाए, जलजला ही आ जाए, वो जलजला तो पहलवान को भी पछाड़ देगा, करंट ही लग जाए, वो सारे असबाब होते कि किसी सूरत से मेरा ये हुस्न जमाल का पाकर वजूद मुर्दा होकर गिर पड़े, तो फिर ये हुस्न कहाँ जाएगा, ये बदन सड़ेगा, उससे बदबू निकलेगी, किसी करीहा सूरत हो जाएगी, लोग डर जाएंगे, फिर उठाकर चलेंगे, उस वक्त क्या गुजर रही होगी। जरा सोचने की आदत डालिए कि अभी तो हम भले चंगे हैं, लेकिन जब हमें कंधों पे लाद कर कब्रिस्तान की तरफ जा रहे होंगे लोग, उस वक्त क्या क्या दुनिया की रंगीनियां, क्या मतलब हमारा बैंक बैलेंस, क्या हमारे मकानात, क्या हमारी दुकानें, क्या हमारे कारखाने, क्या हमारे बाल बच्चे, क्या कारपेट, क्या एसी, क्या पंखे, क्या हीटर, क्या लजीज खाने, क्या उम्दा लिबास, क्या बेहतरीन गाड़ी, कुछ भी हमारे लिए अब सब सबब आफत तो बन सकते हैं, सबब राहत नहीं बनते, उठा कर चले, अब कब्र में उतारा जा रहा है, उस वक्त क्या गुजरे। दुनिया में बड़े बड़े प्लाट की तमन्ना रही, वसी मकानात की तमन्ना रही, कब्र कैसी होनी चाहिए कभी गौर नहीं कि इसकी वसअत कितनी है, पता ही तंग कब्र बनती है। बाज औकात मुझे खुद पता है, जाना होता है जनाजे में, ऐसा हुआ है कि कोई अगर बेचारा भारी भरकम है तो उसको तिरछा करके उतारते हैं। हमारी दुनिया की मोहब्बत और इल्म दीन से जहालत की वजह से ये गोरखुन भी कामयाब नहीं है, तंग कब्र टिका देते हैं अपने, सुन्नत के मुताबिक तो हो, थोड़ी से मुराद नहीं सुन्नत के मुताबिक है, यानी कि आधे जिस्म के मुताबिक, जैसे आप बैठे ज्यादा जिस्म, अगर आप 6 फीट के हैं तो 3 फीट चौड़ी कब्र होनी चाहिए, 3 फीट चौड़ी कहाँ होती है, 1 फीट 1.5 से 2 फीट होती है मेरा ख्याल, पता ही नहीं है, किसी को पड़ी भी नहीं है, तो कब्रें भी रेडीमेड मिलती है। अब कब्र में डाला जा रहा है, अब ऐलान हो रहा है कि मिट्टी डालने के लिए, अब लोग मुठ्ठियां भर भर के मिट्टी डाल रहे हैं, सुन्नतों का तो पता ही नहीं किस तरह मिट्टी डालनी है, तो बहरहाल जो तू मुठ्ठियां डाल रहे हैं मिट्टी, बहरहाल चलिए अर्ज कर दूं कि 3 बार 2-2 हाथ से मिट्टी दी जाती है, वो चुल्लू भरकर 2 हाथ से मिट्टी उठाएंगे, पढ़ेंगे मिन्हा खलकनाकुम और ये डाल देंगे कब्र पर, फिर दूसरा मिट्टी से दोनों हाथ से चुल्लू भरेंगे और कब्र पर डालेंगे और कहेंगे वफीहा नुईदुकुम, अब तीसरी बार फिर मिट्टी 2 हाथ से उठाएंगे मिन्हा नुखरिजुकुम तारतन उखरा, ये तीसरी मरतबा, ये इसका मिट्टी डालने का तरीका है। तो बाहर आ लिए कि मिट्टी डाली जा रही है, अब फातिहा पढ़ी जा रही है और मुनकर नकीर की आमद का टाइम है, ये सोचिए कि मुझ पर गुजरेगी क्या, कभी सोचा ही नहीं था कब्र के इम्तिहान का, स्कूल के इम्तिहान और कॉलेज के इम्तिहान के लिए रातें जाग जाग कर नींद कुशा गोलियां खा खा कर तैयारियां की थी, लेकिन अफसोस कब्र के इम्तिहान की तैयारी नहीं की, अब क्या करें। फिर सोचते कि वो कीड़े मकोड़े रेंग रहे हैं, तो कन खजूरा दीवार से मुंह निकाल रहा है, वो उधर से साफ रेंगता हुआ आ रहा है, वो बिच्छू डंक हिलाता हुआ आगे बढ़ रहा है, इस तरह तसव्वुर करके अपने आप को डरा, क्या मेरा क्या बनेगा, मैंने बहुत सुना, इस तरह शायद जीते जी हम अपने आप को डराए तो सच्ची तौबा नसीब हो जाए हमारी, इस्लाह हो, और इस तसव्वुर के अजाब को भुगतने के बाद हकीकी अजाब से हम बच जाएं, फिर रोए हम और बच, इसी तरह कयामत का तसव्वुर, सूरज सवामील पर जमीन तांबे की दहकती हुई जमीन, लोग नफसी नफसी पुकार रहे होंगे, इस तरह मतलब यानी कि अपने आप को डराते रहेंगे तो इंशाल्लाह रोएंगे भी, आंसू भी आएंगे, खौफ खुदा से खौफ खुदा पैदा होगा, तो जाहिर है कि गुनाहों से भी बचत होगी, इस तरह इंशाल्लाह जब गुनाहों से बचत होगी तो अपनी बात जो है वो आसान हो जाएगी, तो दिल गमगीन होगा, खुशियां दूर होंगी दुनिया की, दिल गमगीन होगा, जब दिल गमगीन होगा एक अंदरूनी तौर पर ऐसी फरहत हासिल होगी, ऐसी खुशी हासिल होगी, उस खुशी को मैं लफ्जों में बयान नहीं कर सकती, फिर वो खुशी ऐसी होगी जिससे दुनिया की सारी खुशियां जो हैं वो मतलब यह नहीं कि इंशाल्लाह दब जाएगी, अल्लाह करे दिल में उतर जाए मेरी बात, बस हकीकत यह है कि जो अपने दिल को कब्र आखिरत के लिए गमगीन करेगा वो हकीकत में खुश है, और जो सिर्फ और सिर्फ दुनियावी खुशियां तलाश करता रहेगा हकीकत में उसके लिए कब्र आखिरत का बहुत ज्यादा गम है, और ऐसा गम है कि उसका तसव्वुर भी नहीं हो सकता। तो अल्लाह ताला हमें दुनिया में गमगीन कर दे और उखरवी मामलात में हमें खुशियां नसीब करे।
رحمت کی نظر رکھنا کرے دن رات یہ سنت کی خدمت یا رسول اللہ.